السلام عليكم ورحمة الله وبركاته. أعوذ بالله من شر الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. اللهم أجل لوليك الفرج واجعلنا من أنصاره وأعوانه والمستشهدين بين يديه. قال الله تبارك وتعالى في كتابه، بسم الله الرحمن الرحيم، ونريد أن نمن على الذين استضعفوا في الأرض نجعلهم أئمة ونجعلهم الوارثين. آج کا دن 15 شعبان امید کا دن، دعاؤں کا دن، استغفار کا دن، اللہ کی رحمتوں کو سمیٹنے کا دن. اور آج تمام امت مسلمہ خصوصاً مومنین کے لیے عید کا دن ہے. آج کا دن آپ سب کو بہت بہت مبارک ہو. یقیناً آج صبح سے خوشی کا سماں ہے، دل بے قرار ہے اور صبح سے جی چاہ رہا ہے کچھ کر دیں، کچھ کر جائیں، لیکن اس بیماری کرونا کی وجہ سے ہم سب اپنے گھروں میں ہیں اور سمجھ نہیں آ رہی ہم کریں کیا. اور جب ہم اپنے اسکرین میں دیکھتے ہیں کربلا معلا خالی نظر آ رہا ہے، جمکران مسجد مقدس جمکران جو امام وقت علیہ السلام سے منسوب ہے، جہاں 15 شعبان کو دل ڈرنے کی جگہ نہیں ہوتی، جہاں 15 شعبان کو 1.5 کروڑ کے قریب عوام دنیا بھر سے مسجد جمکران میں پناہ لیتے تھے، اور جہاں گزشتہ چند سالوں سے حرم حضرت معصومہ سے لے کر مسجد جمکران تک، کیونکہ یہ مسجد قم المقدسہ میں ہے، اس مسجد کے جو راستہ ہے حرم سے جمکران تک موقب لگتے تھے، لوگ پیدل جاتے تھے مسجد تک اور امام علیہ السلام کی بارگاہ میں اپنی عقیدت، اپنی محبت کا اظہار کرنے، اس سال یہ راستہ خالی ہے، مسجد کے دروازے بند ہیں، لوگ اپنے اپنے گھروں میں تڑپ رہے ہیں. جیسے آج ہم سب تڑپ رہے ہیں گھروں میں بیٹھ کے کچھ کر لیں، اسی طرح امت مسلمہ گھروں میں تڑپتے ہوئے میلادیں، محفلیں، وہ تمام چیزیں ہمارے اسکرین تک محدود ہو گئی. ایسے عالم کو، ایسی کیفیت کو کہتے مضطر کیفیت، اضطرار کی حالت. اور اضطرار کی حالت میں اگر کوئی شخص اللہ کی بارگاہ سے دعا مانگتا ہے، اللہ قبول فرماتا ہے. قرآن کی آیت ہے، اما یجیب المضطر اذا دعا ویکشف السوء. کون ہے وہ مستر، کہاں ہے وہ مستر؟ اللہ کی بارگاہ میں پناہ لے، اللہ تبارک و تعالی اس کی پریشانی کو دور کرے. تو آج کا دن عید کا دن، عید اکبر ہے امت مسلمہ خصوصاً مومنین کے لیے. آج ہم سب ظاہری طور پہ مستر ہیں اللہ تبارک و تعالی کی بارگاہ میں. اپنے امام علیہ السلام کا ظہور، امت مسلمہ کی ایمان اور امت مسلمہ کی کامیابی، اور ہم سب اللہ تبارک و تعالی سے اپنے آپ کو، امت مسلمہ کو امام مہدی علیہ السلام کے راستے میں ثابت قدم رہنا اور ان کے انصار اور اعوان میں شامل ہونے کی دعا کرتے ہیں. اور یہ جو آج بہت سارے میرے اچھے اچھے بچے، میرے بہن بھائی، تمام گھر کے لوگ اسے جو اسکرین کے سامنے بیٹھے، رات کے اعمال کیسے رہے؟ بہت مزہ آیا. کل کی شب بیداری میں کچھ اور تھا، ایسے ہی ہے نا. اور ہمارے جیالے نوجوان ماشاءاللہ رات کو 10-11 بجے تک، پھر فجر تک ٹویٹر پہ، سوشل میڈیا میں، دنیا میں تہلکا مچاتے رہے اور پوری دنیا کی انسانیت کو امام مہدی علیہ السلام کا پیغام دیا. اور ان بچوں سے میں فون کے ذریعے، واٹس ایپ کے ذریعے رابطے میں تھی. بچے اس قدر ایکسائٹڈ تھے، اس قدر ان کے اندر خوشی تھی، اور مجھ سمیت، میں بھی ان میں شامل ہوں، ایک ایسی خوشی تھی کل اور پرسوں ٹویٹر پہ امام کا پیغام پہنچاتے ہوئے. شاید میری اس بات کی تصدیق آپ بھی کریں گے جنہوں نے ٹویٹر پہ میسج کیا، کہ شاید ہم اپنے گھر کے کاموں میں، اپنی کامیابیوں میں اتنے خوش نہیں ہوتے جتنے کل کی رات، پرسوں کی رات ہم نے امام مہدی علیہ السلام کا پیغام دنیا تک پہنچا کے خوشی محسوس کی. کل اور پرسوں جو ہمیں ہوم ورک ملا تھا ٹیوٹر پہ کام کرنے کا, یہ حقیقت میں آپ کو ایک مزہ دلانا تھا کہ دیکھو امام کے کام کرتے ہوئے سکرین کے سامنے بیٹھ کر امام علیہ السلام کے پوسٹ, امام علیہ السلام کے جملے دوسروں تک پہنچانے میں کس قدر لطف آتا ہے. جن جن بچوں کو ہمارے, جن بڑوں کو بہت لطف آیا, کامنٹس میں ساتھ ساتھ لکھتے جائیں. اور اس وقت آپ کے کامنٹس مجھے اس وقت سامنے نظر آ رہے ہیں, جو جو آپ کے کامنٹس آتے رہیں گے اسی طرح میرے جملوں میں بھی اضافہ ہوتا رہے گا. یہ جو کل اور پرسوں کا کام تھا یہ ایک ہوم ورک تھا ہمارے لیے. اب ہم نے اپنے ٹویٹر, اپنے فیس بک, اپنے انسٹاگرام, جو ہمارے بچے الحمدللہ جزاک اللہ آپ لوگوں کے بہت سارے میسج چل رہے ہیں, آپ لوگ جو سوشل میڈیا کے فیس بک انسٹا جو بھی آپ یوز کرتے ہیں, اب آپ کو آج سے لے کر آخر ماہ رمضان تک ایک اور ہوم ورک دوں گی. وہ یہ ہے کہ آپ ڈاؤن لوڈ کر لیجئے زیارت جامع کبیرہ, زیارت جامعہ کبیرہ جو دسویں امام علیہ السلام سے منقول ہے. اور زیارت جامعہ کبیرہ پہ آیت اللہ جوادی آملی نے جب تشریح لکھی تو 8 جلد کی کتاب بنی. زیارت جامعہ کبیرہ وہ آپ نے ڈاؤن لوڈ کرنا ہے, اور اس کا ایک ایک جملہ, ایک مکمل جملہ, اس کا ترجمہ اردو اور انگلش میں, 3 لینگویج ہم نے یوز کرنا ہے, عربی جو امام کا کلام ہے, اردو ترجمہ اور انگلش ترجمہ. یہ 3 لینگویج میں ہم نے زیارت جامعہ کبیرہ کے ایک ایک جملے, ایک ایک پیراگراف ترجمے کے ساتھ ایک اچھا سا پوسٹ بنا کے ڈیلی ہم نے اپنے تمام پیجز میں اسے یوٹیلائز کرنا ہے تاکہ لوگوں تک پیغام اہل بیت پہنچ جائے. اس کام کے لیے میں آپ کو ایک سند بھی دیتی ہوں, سنیے. کل میں نے کہا اقبال کے شاہینوں, اقبال کو بہت امید تھی ارض پاک سے, اقبال کو بہت امیدیں تھیں پاکستان کے جوانوں سے. اقبال ہمارے دلوں میں بھی زندہ ہے, اقبال ہمارے فکر میں بھی زندہ ہے, اور علامہ اقبال جو شاعر بھی تھے عارف بھی تھے, ان کی فکر ہمارے جوانوں کے فکر میں مرج ہو کر اقبال جیسی سوچ اور اقبال جیسا کام ہم نے کرنا ہے تاکہ ہم دنیا کو بتا سکیں اس ارض پاک پہ پاکستان جو اللہ تبارک و تعالیٰ کی ایک نعمت ہے, اور وہ ارض پاک جس کو ہندوؤں سے آزاد کرانے میں بہت ساری ہم نے قربانیاں دی ہیں, اور وہ جو قربانیاں ہم نے دی ہیں وہ آج کے زمانے میں رنگ لا رہی ہے, اور آپ جوانوں کی صورت میں رنگ لا رہی ہے. ہم نے زیارت جامعہ کے ذریعے ایک سند دے رہی تھی میں آپ کو, وہ سند کیا ہے, حضرت امام موسیٰ کاظم علیہ السلام جو کہ امام صادق علیہ السلام کے فرزند ہیں اور امام علی بن موسیٰ رضا علیہ السلام کے والد گرامی ہیں. ان کا روزہ کاظمین میں ہے. یہ ان کے لیے بتا رہی ہوں جنہیں امام موسیٰ کاظم کے بارے میں نہیں معلوم, وہی امام جو 14 سال بعض روایتوں کے مطابق ہارون الرشید جیسے ملعون نے امام کو 14 سال قیدی بنایا اور اسی قید خانے میں امام علیہ السلام شہید ہوئے. حضرت امام موسیٰ کاظم علیہ السلام فرماتے ہیں, اے میرے چاہنے والوں, اے میرے محبوں, اے میرے شیو, تم ہمارا پیغام دوسروں تک پہنچاؤ, ہمارا پیغام دوسروں تک پہنچاؤ. نہ گھبرانا کہ دوسروں پہ اثر کرے گا یا نہیں, وہ کیا سمجھیں گے کیا سوچیں گے, نہیں, تم ہمارا پیغام دوسروں تک پہنچاؤ, دوسروں کے دلوں پہ اثر کروانا ہمارا کام. اور ہم سب آج عید کے دن اپنے 14 معصومین 12 اماموں سے وعدہ کرتے ہیں, امام علیہ السلام کا پیغام, امام کی دعائیں, پہلے زیارت جامع کبیرہ, پھر زیارت ناہیہ, پھر دعائے کمیل, اسی طرح ہم آہستہ آہستہ آگے بڑھیں گے. ان زیارتوں کے ایک ایک پیراگراف چند لینگویج میں کر کے ہم نے پوری دنیا تک پہنچانا ہے, اور اگر ہم نے یہ کام کر لیا تو جانتے ہیں آپ کو مولا کیا کہیں گے, ہم اپنی بساط, اپنے وسائل, اپنے توفیق کے مطابق جو جو یہ کام کرے گا وہ امام علیہ السلام کا سفیر بنے گا. आज अगर दूसरों तक पैगाम पहुंचाना है, आप बताइए जवानों, बेहतरीन जरिया क्या है? अगर घर में 8-10 लोग हम बैठे हैं, 4-5 बैठे हैं, हम सबके हाथों में एक एक मोबाइल है, ऐसा ही है। मामा बात करती है, बच्चा सुन ही नहीं रहा, क्या टक 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 लगा हुआ है। मामा बात करती है, बाबा कहते हैं हाँ, अरे मैं आपसे बात कर रही हूँ, अच्छा रुको मैं मैसेज कर रहा था। इस वक्त घर के अफराद फिजिकली करीब जरूर है, लेकिन फिक्री तौर पे, मेंटली तौर पे हम ज्यादातर अपने हाथ वाले मोबाइल के साथ हैं। अगर अगर लोगों का ज्यादा टाइम मोबाइल सोशल मीडिया में गुजरता है, तो सोशल मीडिया में दूसरों की बातें क्यों चले? आइए हम ही तहरीक चलाते हैं, अपने इमामों के कॉल, अपने इमामों की दुआएं, अपने इमामों के मुनाजात हम मुख्तलिफ लैंग्वेज में सोशल मीडिया में डाल दें और टेंशन ना ले लाइक्स कितने मिलते हैं। आपको क्या मसला है? आप ये भी टेंशन ना ले कितने शेयर होते हैं। छोड़ दें इसे, शायद एक बंदा पढ़े वो 10 बंदों को सुना दे। हमारा काम है इमाम का पैगाम सोशल मीडिया के जरिए पहुंचाना। एक जमाने में कहते थे नेकी कर दरिया में डाल, आज क्या हो गया? नेकी कर सोशल मीडिया में डाल। ऐसे ही अलबत्ता ये काम रिया नहीं है, दिखावा नहीं है, बल्कि लोगों तक पैगाम पहुंचाना है। जी जनाब, रात इबादतें कैसी रही? नमाजें, दुआएं, इमाम से कोई अहद तो किया होगा, कोई अहद किया होगा। कल रात सच सच बताइए, बच्चों से पूछ रही हूँ, सही वाला बताओ बच्चों, कल जब आप इबादत कर रहे थे, दुआएं पढ़ रहे थे, मुनाजात, आप लाइव किसी मौलाना को आप फॉलो कर रहे थे, या खुद इस दुआ के दौरान कहीं दिल में ख्याल आया कि मौला आप मुझे देख रही हैं, मौला मैं चाहता हूं, मैं चाहती हूं अपनी इबादत के जरिए अपने आपके लबों पे मुस्कुराहट ले आओ। सोचा या नहीं? यकीनन ये बात आपके जहन से गुजरी होगी। आइए मैं आपको आयतुल्ला बेहजत का एक जुमला बताऊं। आयतुल्ला बेहजत फरमाते हैं, अगर तुम इमाम के चेहरे पर मुस्कुराहट देखना चाहते हो, इमाम तुम्हें देख के मुस्कुराए, जानते हो इमाम कब मुस्कुराते हैं? जब कोई शख्स एक गुनाह तर्क कर दे, कोई भी गुनाह, कोई भी एक गुनाह तर्क कर दे, और वो कर सकता था, उसके लिए वसाइल थे, किसी ने कुछ कहना भी नहीं था, चाहे वो गुनाह सोशल मीडिया में हो, चाहे वो गुनाह किसी भी सूरत हो, चाहे वो गुनाह वालिदैन की दिल आजारी से हो, चाहे वो गुनाह अपने दोस्तों के साथ चकमे लगाने से हो, कुछ भी, एक गुनाह तर्क कर दो और तर्क करते हुए ये कहो, मौला जी मैंने आपके लिए छोड़ दिया, मैं कर सकता था, मैंने नहीं किया, ताकि ताकि आपके लबों पे मुस्कुराहट आए। आयतुल्ला बेहजत फरमाते हैं, अगर कोई शख्स एक गुनाह तर्क कर दे, इमाम मेहदी अलैहि सलाम के लबों पे मुस्कुराहट आती। जी जनाब, कल रात और आज का दिन इबादतों का दिन, रहमतों का दिन, मौला से कोई वादा भी किया होगा, कोई वादा कर ले इमाम से, जिसे हम सब अपने आप को बेहतर जानते हैं ना, हम अपने आप को जितना जानते हैं कोई और नहीं जानता, ऐसे ही है। आइए एक वादा इमाम से करें, मौला ये वादा कर रहा हूं, इस काम को छोड़ दूं, इस काम को कर लूं, कोई तर्क के गुना, कोई नेक अमल का अंजाम देना, वो आपका और आपके जमीर का मसला है। एक वादा इमाम से करें और कोशिश करें कि इस वादे को कुछ अरसे तक निभाएं। आप वादा करके निभाने वाले बने, फिर देखें इमाम अलैहि सलाम की अताएं, इमाम अलैहि सलाम के तरफ से नजर करम आप कल्बी तौर पे भी महसूस करेंगे, जाहिरी तौर पे भी महसूस करेंगे, और अल्लाह ताला हम सबको अपने इमाम अलैहि सलाम, अपने उस इमाम के साथ जो हय हाजिर हैं, हमारे दरमियान मौजूद हैं, हमारे खुशियों में खुश होते हैं, हमारे गम में मगमूम होते हैं, हमारी परेशानियों में हमारे लिए दुआ करते हैं, रातों को हम सोते हैं वो हमारे लिए तलब इस्तग़फार करते हैं, उस इमाम के साथ आइए हम सब, खसूसन नौजवान इमाम से कोई ना कोई वादा कर ले। अब भी टाइम है, मगरिब तक अभी तकरीबन 2-2.25 घंटे का टाइम है, कोई ना कोई इमाम से वादा करो और जहां तुम्हें लगे ना अपने इस वादे पे हम डगमगाने से लगे हैं, तो फौरन इमाम को बुला लेना, मौला मैंने वादा किया था, देखिए जरा शैतान मुझे छोड़ नहीं रहा, मेरा मुआशरा, मेरी इन्वायरमेंट, मेरे सर्कल इस तरह के हैं कि मैं छोड़ नहीं पा रहा, फौरन इमाम को बुलाओ, देखो इमाम आपको पकड़ते कैसे हैं, आप मांगते तो देखो। आज जानते हैं, आज एक जुमला कहूं, रुके, शायद मेरे मौजू का हिस्सा नहीं था, बस मैं कहना चाह रही हूँ, सुनो। आप जानते हैं आपके इमाम आपको बिन मांगे कितना देते हैं, आपको पता है? किसी ने पूछा इमाम अली इब्न मूसा रजा अलैहि सलाम से, इमाम रजा आप इस कदर तलब इस्तगफार क्यों करते हैं, आप इस कदर अल्लाह की बारगाह में इस्तगफार की तस्मियां क्यों पढ़ते हैं? फरमाया कि जब औलाद गलती करती है तो वालिदैन उसके लिए तलब इस्तगफार करते हैं, बच्चे के लिए वालिदैन दुआ करते हैं। उस शख्स का जी मौला, वालिदैन तो करते हैं दुआ ताकि उसका बच्चा ट्रैक पे आ जाए, ताकि उसका बच्चा ये आदतें छोड़ दे। का जैसे वालिदैन अपने बच्चों के लिए दुआ करते हैं, हम अहले बैत उम्मते मुस्तफा के लिए, हजरत अली के चाहने वालों के लिए हम दिन रात तलब इस्तगफार करते हैं। अल्लाह हमारी दुआओं के सदके हमारे चाहने वाले, हमारे मोमिनीन के हिदायत के रास्ते फराहम करके उन्हें बुराइयों से बचाते। इतने करीम इमाम हैं आपके, अगर बिन मांगे वो इतना देते हैं तो सोचो मांगोगे तो कितना देंगे। सुनिए जो बात मैं करने लगी थी, फ्रांस के एक बहुत बड़े राइटर क्रिश्चियन थे, किताबें लिखा करते थे, आज से तकरीबन 7-8 साल पहले की बात, वो रिसर्च करते थे मुख्तलिफ शख्सियात के बारे में, जमाने के हीरो, जमाने के जो जो नाम आवर लोग थे उनके बारे में। वो मुख्तलिफ लाइब्रेरियों में जाता था, किताबें देखता था। जब वो रिसर्च कर रहा था मुख्तलिफ हीरोज के बारे में, उसे इंग्लिश जबान में एक किताब मिली इमाम हुसैन अलैहिस्सलाम के बारे में। वो शख्स, वो राइटर कहता है, जब मैंने वो किताब खोली मैं हैरान हुआ, इतना बड़ा इंसान भी था। जब मैं किताब मैंने शुरू की, रात गुजर गई, दिन गुजर गया, जब तक किताब खत्म न हुई, मुझसे वो किताब रखा न गया, मैं सफे पे सफे पलटता था और पढ़ता जा रहा था और बेसाख्ता में रो रहा था कि ये कितना अजीम इंसान। वो फ्रांस का राइटर कहता है, एक पेज ऐसा था जिसे मैंने शायद 1000 मरतबा पढ़ा, और उस पेज को मैं पढ़ता था, दीवार पे टकरे मार के रोता था कि कितना अजीम इंसान था जो करबला में यूं मारा गया। खैर, उस एक पेज की वजह से जिसे इसने कई मरतबा पढ़ा, कहता है मैं इस्लाम के बारे में तहकीक करने लगा, इस्लाम के बारे में मुझे पता चला इस्लाम में भी कई फिरके हैं, तमाम फिरकों पे मैंने रिसर्च किया, करते करते मैं इमाम हुसैन अलैहिस्सलाम तक पहुंचा कि मकतबे तशय्यो, मकतबे शिया वो हैं जो हजरत इमाम हुसैन अलैहिस्सलाम को इमाम मानते हैं। वो फ्रांस का राइटर इमाम हुसैन की करम नवाजी की वजह से शिया हुआ, मुसलमान हुआ, शिया हुआ। जब उससे पूछा गया आपके शिया होने की वजह क्या थी, कहने लगा जब मैंने इमाम हुसैन की हिस्ट्री की किताब में ये पेज पढ़ा, मेरा दिल हिल गया कि कितने अजीम इंसान थे वो। अरे बताइए तो सही वो कौन सा जुमला था, सुनिए। शिया मुतबर किताबों में ये रिवायत है, अगर ये रिवायत हम जैसे उलमाए कराम अगर मिंबरों से नहीं बताते, ये हमारी कोताही है कि हम आप तक नहीं पहुंचाते। काश हम इमाम हुसैन अलैहिस्सलाम के वो 8 दिन करबला में जो रहे और 8 दिनों में मुख्तलिफ जो खुतबे दिए, जो मुजाकरात थे उमर साद के साथ, अगर वो तमाम बातें आप तक, उम्मते मुस्लिमा तक पहुंच जाती, तो शायद उम्मते मुस्लिमा के दरमियान जो तफरके हैं, तफरके खत्म हो जाते और सब एक जबान होके कहते कि हदीस बिल्कुल ठीक है, حسین منی وانا من الحسین، میں حسین سے ہوں، حسین مجھ سے ہے اور میں حسین سے ہوں، میں شریعت لے کر آیا تھا اور میرے حسین نے شریعت کو بچایا۔ شریعت لانے والے نبی مرسل ہیں، شریعت بچانے والے حسین ابن علی ہیں۔ جنہیں یہ بات سمجھ آ جائے تو تفرقہ کس بات کی، دوری کس بات کی۔ اچھا جناب، پوچھا اس شخص سے کہ وہ جملہ کیا تھا، کہتا ہے کہ میں نے کتاب میں پڑھا، امام حسین علیہ السلام جب میدان کی طرف روانہ ہو رہے تھے، آخری ودا تھی، اپنی ہمشیرہ گرامی حضرت بی بی زینب سے سوال کرتے ہیں، بہن مجھے ایک پرانا کرتا چاہیے۔ بی بی نے وجہ پوچھا، انہوں نے وجہ بتا دی۔ جناب زینب ایک پرانا کرتا لے کر آئی، فرمایا یا زینب میں مدینہ سے ایک لاجوردی فیروزی رنگ کا، فیروزی کلر کا ایک میں لے کر آیا تھا جبہ، عربی لباس۔ یا زینب مجھے وہ فیروزی لباس، لاجوردی لباس، جو بہت قیمتی لباس تھا، جو امام علیہ السلام کو تحفے میں ملا تھا، فرمانے لگے کہ یہ جبہ، یہ عربی جو لباس ہے، یہ مجھے دیجیے۔ بی بی نے سوال کیا، مولا آقا آپ اپنے تن مبارک پہ پہلے پرانا جوڑا پہن رہے ہیں، اوپر یہ لاجوردی جوڑا جو اتنا قیمتی لباس ہے، آپ مدینے سے لے کر آئے، یہ آپ زیب تن فرما رہے ہیں، اس کی وجہ کیا؟ امام علیہ السلام نے کیا جواب دیا؟ اس جواب پہ اگر کوئی آپ دیدہ ہو جائے تو سمجھ جانا قبولیت کی گھڑی ہے۔ اگر اس جملے پہ کسی کو معرفت امام حسین، قرب امام حسین نصیب ہو جائے تو سمجھ جانا اللہ نے 15 شعبان جمعرات کے دن اپنے رحمت کے دروازے کھول دیے۔ اور فرمائیے، مولا نے کیا فرمایا؟ بہن زینب یہ میری آخری ودا ہے، میں میدان کربلا کی طرف جا رہا ہوں جنگ کے لیے، کچھ دیر تک میں زین سے گروں گا، اور جب میں گروں گا مجھے شہید کر دیا جائے گا، میری شہادت کے بعد لوگ مجھے لوٹنے آئیں گے۔ اے زینب، جب لوگ لوٹنے آئیں گے، یہ جو میرا پرانا لباس ہے یہ بھی لے کر جائیں گے۔ یا زینب، جو مجھے لوٹنے آئے گا، یہ لباس بہت پرانا ہے جو اندر پہنا ہے، زینب لوٹنے والے کے لیے یہ نیا لباس، نیا پیراہن، یہ قیمتی جوڑا اس کے لیے پہن کے جا رہا ہوں، جو لوٹنے آ رہا ہے حسین کے در سے وہ خالی نہ جائے، حسین کے در پہ آ رہا ہے، جو لوٹنے آ رہا ہے اس کے لیے بھی حسین علیہ السلام لے کر جا رہے ہیں۔ وہ فرانس کا رائٹر کہتا ہے، جب میں نے یہ دیکھا کہ لوٹنے والے کے لیے حسین تحفہ لے کر جا رہے ہیں، تو مجھے اندازہ ہوا اس جتنا عظیم انسان پوری کائنات میں نہ ہوگی۔ اور جب میں نے ریسرچ کیا تو پتا چلا یہ واقعی کائنات کا وہ عظیم انسان تھا جس نے کلمہ لا الہ الا اللہ محمد رسول اللہ، اور جس نے قرآن، دین، شریعت، اسلام کو بچا کر 14 صدیاں گزر گئی۔ آج اگر ہمارے گھروں میں قرآن ہے، ہماری مسجدیں آباد ہیں، ہمارے مسجدوں کے میناروں سے لا الہ الا اللہ محمد رسول اللہ کی آواز آ رہی ہے، آج اسلام زندہ ہے، آج مسلمان قائم و دائم ہے، تو ہم مانیں یا نہ مانیں، ہم سب کے سب مقروض ہیں حسین ابن علی کے۔ اگر امام حسین علیہ السلام لوٹنے والے کے لیے تحفہ لے کر جا رہے ہیں، आप बताइए, जिन हस्तियों को हम मानते हैं, जिनकी आज खुशियों का दिन है, वो कितने अजीम हस्तियां होंगी, कितने अजीम हस्तियां जो बिन मांगे इस तरह से अदा करते हैं। तो आप सब जो रात भर दुआ के लिए बैठे, दुआए कुमेल पढ़िए, सूरह यासीन पढ़ के अपने आप को इमाम से जोड़ने की कोशिश की, तो यकीनन अल्लाह तबारक व ताला ने जो उसका वादा है, जो उसकी रहमतें हैं, जो कल रात उसने वादा किया है, 15 शाबान की रात, 15 शाबान के दिन, अगर कोई मुझसे कुछ मांगे सिवाय गुनाह के, जो मांगे मैं उसे अता करूंगा, तो यकीनन अल्लाह ने कल की रात, आज का दिन, जो उसके खजाने में बेहतरीन नेमतें हैं, उसने हम सबको उससे नवाजा होगा। और मांगते रहिए उस दर से जो बिन मांगे भी अता करता है, मांगिए उस दर से जो कभी खाली नहीं लौटाता, मांगिए उस दर से। और मांगना क्या है, हमारी दुआओं में सबसे पहली दुआ इमाम अलैहिस्सलाम का जहूर है, उसके बाद दुश्मनान इस्लाम, दुश्मनान अहले बैत, इमाम मेहदी अलैहिस्सलाम के दुश्मनों की नाबूदी है, उसके बाद हमारी अपनी दुआएं हैं। अल्लाह हम सबकी दुआओं को अपनी बारगाह में कबूल फरमाए और हम सबको, नौजवानों को, वालिदैन को, अपने जमाने के इमाम के साथ कोई ना कोई वादा करने की तौफीक अता फरमाए। आज तो वो मेरे जज्बात ही इतने थे कि 27 मिनट तो इसी में लग गए, कोई बात नहीं, ये भी हमारे आज की खुशी के दिन का एक हिस्सा था। अब हम आते हैं अपने वक्त के इमाम, इमाम मेहदी अलैहिस्सलाम, कुरान रिवायात से। आज तो दिन ही इमाम का है ना, आज तो दिल करता है सिर्फ इमाम की ही बातें करें। आज मेरा मैं आपको बताऊं, क्लास के शुरू में, स्टार्ट में मैं की थी, या अल्लाह आज मैं क्या बोलूं, आज मैं क्या कहूं, आज क्या करूं कि बस हम जुड़ जाए, जुड़ जाए, असल मकसद है जुड़ना, ऐसा ही है ना। आज मैं हजरत इमाम मेहदी अलैहिस्सलाम की विलादत के हवाले से चंद गुफ्तगू करूं। उनकी वालदा को आप कितना जानते हैं, उनकी वालदा कहाँ की थी, कैसे आई थी सामरा तक, इमाम नकी अलैहिस्सलाम इनको अपने घर किस तरह से लाए थे, और इनका निकाह किसने पढ़ाया था। अगर आप जानते हैं जल्दी जल्दी लिखिए, और मेरे सिस्टम में क्या वजह है, मेरे सिस्टम में आ नहीं रहा, लाइव चल रहा है हमारा, तो मेरा जो सामने आप लोगों ने सिस्टम लगाया वो रुका क्यों है, ताकि कमेंट्स आते रहे, मुझे अंदाजा होता रहे कि हमारे जियाले कर क्या रहे, सुन के सिर्फ आंसू बहा रहे हो, या साथ साथ हाथ भी चलाओ बच्चे, तुम्हों के हाथ तो वैसे ही इतने तेज है, देखते कहीं हो, करते कुछ हो। मैं कहती हूँ इतनी जल्दी जल्दी में लिखती हूँ तो गलती तो नहीं होती, माशाल्लाह एक्सपर्ट हो तुम लोग। रहबर मुअज्जम हज़रत सैयद अली खामनाई साहब ने फरमाया, अगर मैं दुनिया का रहबर ना होता, रहबर इस्लामी ना होता, तो मैं सोशल मीडिया का रहबर बनता, क्योंकि आज जो काम हम सोशल मीडिया के जरिए कर सकते हैं वो किसी और जरिए से करना मुमकिन नहीं है। और आप सब रहबर की उम्मीदों के, रहबर की बातों के, और रहबर मुअज्जम के जो हमें डायरेक्शन देते हैं उस पे अमल करने वाले, और इंशाल्लाह इंशाल्लाह हम अपने इस काम के जरिए जहूर के रास्ते को खोल सकें। जिन जिन को मेरे सवाल की समझ आ रही है मुझे साथ साथ जवाब देते जाइए। इमाम को कितना जानते हैं, इमाम की वालदा को, इमाम की विलादत कैसे हुई, जब इमाम की विलादत हुई सामरा में खुशी हुई, इमाम की विलादत की खबर किस किस को दी गई, ये जल्दी जल्दी लिखो। आज मैंने इसी पे मैं बता तो रही हूँ, आज मेरा दिल कर रहा है सिर्फ और सिर्फ बस उस अजीज पे बात हो जिसकी विलादत की खुशी करके सिर्फ 3 अफराद ने मनाया। आज दिल करता है सिर्फ उसकी बात हो, उस अजीम हस्ती की बात हो जिनकी वालदा जमाने की साबिरा थी, फहीमा थी, आलिमा थी, जिन्होंने अपने बेटे की विलादत की उस अजीम खुशी को 5 साल तक अपने सीने में राज की सूरत में खामोश रखा। आप सब की तरफ से आज एक जुमला हजरत नरजिस खातून से कहूं, या हजरत नरजिस खातून अस्सलामु अलैकी। सलाम हो इमाम मेहदी अलैहिस्सलाम की वालदा पर, सलाम हो इमाम मेहदी अलैहिस्सलाम के वालिदे ग्रामी पर। वो माँ जो जी भर के अपने अकलौते बेटे की खुशी न मना सकी, आज बीबी पूरी दुनिया ने आपके बेटे की खुशी मनाई। बीबी गवाह रही है, आज सारी दुनिया आपके बेटे के जहूर की दुआ मांग रही है। बीबी गवाह रही है, आज हम सबके घरों में आपके बेटे की खुशी का समा है। बीबी आज बहुत सारे लोगों ने आपके बेटे के नाम का सदका दिया है, आपके बेटे के नाम की कुर्बानियां की, आपके बेटे के नाम पे खैरात की। कुर्बान जाऊं बीबी आप पर, आप साबरा थी, आप शाकरा थी। आज थोड़ा सा हिस्ट्री के ये पहलू बताना है, बहुत अब गौर से सुनिए। अल्लाह के दरमियान है मुझे, फिर वो एक फेज मुझ पे तारी हो जाता है, ये ना हो और मैं क्लास को क्लास की रूटीन में ही लेके चलूं। मकतबे तशय्यु 12 इमामों को मानते हैं। हमने इमामत के मकाम को कुरान से साबित किया कल, और कल दिन जी हमारी क्लास के कितने दिन रह गए, वैसे 2 दिन रह गए ना हमारे सिर्फ। मेरे ख्याल में क्लास के 2 दिन रहते हैं, बाकी 2 दिन क्वेश्चन आंसर के हैं। अगले दिनों में अभी क्लास के फौरन बाद कुछ आयतों का मैं रेफरेंस दूंगी, वो आपने जल्दी जल्दी से नोट करना है, क्लास के बाद दूंगी। और आपने कल उन आयतों पे रिसर्च करके आना है कि इमाम अलैहिस्सलाम का मकाम, हम जो 12 इमामों को मानते हैं, जनाब हम कुरान से ही मानते हैं, कुरान ने 12 इमामों का तस्करा किया है। उन 12 इमामों में से इमाम अव्वल हजरत अली अलैहिस्सलाम और इमाम आखिर हजरत मेहदी अलैहिस्सलाम, और इन दोनों के दरमियान तशाबुह शबाहत ये है, इमाम अव्वल खाने काबा के अंदर पैदा हुए और इमाम आखिर काबा के बाहर खड़े होके अपनी जहूर और इमामत का ऐलान करेंगे। इमाम अव्वल हजरत अली मस्जिद कूफा में नमाज के दौरान सजदे की हालत में शहीद हुए, जख्मी हुए, और आखिरी इमाम हजरत इमाम मेहदी अलैहिस्सलाम मस्जिद कूफा में उसी जगह जहां मौला की शहादत हुई है, उसी जगह अपनी दारुल हुकूमत, अपनी हुकूमत का आगाज करेंगे। पहले इमाम और आखिरी इमाम में बहुत सारी चीजें शबी हैं, मुशाबहत रखती हैं। तवज्जो से सुनिएगा ये बातें। मौला अली अलैहिस्सलाम मक्का में पैदा हुए, मदीना में रहे, इराक गए, कूफा में शहीद हुए। इसी तरह बाकी इमाम 10वें और 11वें इमाम, मकतबे तशय्यो के 10वें इमाम हजरत अली नकी अलैहिस्सलाम और 11वें इमाम हजरत इमाम हसन अस्करी अलैहिस्सलाम। ये दो इमाम अपनी जिंदगी के ज्यादा टाइम आपने सामरा में गुजारा। सामरा कौन सी जगह है, जिनको मालूम है उन्हें तो मालूम है, जिन्हें मालूम नहीं है वो रिसर्च कर सकते हैं। इराक में एक शहर है जो इराक का शुमाली इलाका कहलाता है, आबो हवा के लिहाज से बेहतरीन जगह है सामरा, जहां फौजी एरिया था, फौजी छावनी थी, समझिए वो कैंट था उस जमाने के हुक्मरानों का। दो इमामों को सामरा में रखने की वजह ये थी, इन दो इमामों को जमाने के हुक्मरानों ने नजरबंद किया, यानी इन्हें अपने हिसार में रखा, अपने इलाके में रखा, ताकि हर किस्म के एक्टिविटीज को, इमाम अलैहि सलाम के घर कौन आ रहा है, कौन जा रहा है, हाल कौन इनसे मिलता है, कौन इनके नुमाइंदे, इन पे उस जमाने में कड़ी नजर थी। और اب یہ ہسٹری کا حصہ ہے، غور سے سنیے. اچھا آپ کے میسج آ رہے ہیں، اوکے اوکے اوکے، لکھتی رہے لکھتی رہے، گڈ ہے گڈ ہے، اچھی اچھی باتیں آ رہی ہیں، اور میں ساتھ ساتھ پڑھتی بھی جاؤں گی اور اینڈ میں کوشش کروں جواب دوں، ورنہ انشاءاللہ ہمارے دو دن کوشچن آنسر کے ہیں، ہم آپ کو آپ کے سوالوں کا جواب دیں گے. اور سے سنیے، امام نقی علیہ السلام، دسویں امام. میرے بچوں میرے بچوں، دیکھو بیٹا، اگر ہم امام کی معرفت نہ ہو، اپنے امام کو نہ پہچانے، جاہلیت کی موت مرتے. امام علی نقی کو کتنا جانتے ہو؟ امام حسن عسکری کو کتنا جانتے ہو بیٹے؟ نویں امام آٹھویں امام کو کتنا جانتے ہو؟ ایک کتاب ہے، رائٹر سید علی خامنائی، کتاب کا نام ہے ڈائی سو سالہ انسان. ڈائی سو سالہ انسان، آپ دیکھیے، یہ انگلش میں بھی ہے، اس کا پی ڈی ایف آپ کو ملے گا، اردو میں بھی ہے، یہ کتاب ضرور پڑھیے ضرور. اس سب کو اندازہ ہوگا کہ امام علیہ السلام، ہر امام نے اپنے زمانے میں کیا کیا. دسویں امام کے زمانے میں اہل بیت علیہ السلام کے ماننے والوں پہ اس قدر کڑا وقت تھا، اس قدر مشکل حالات تھے. اس زمانے میں بڑے بڑے جو پوسٹ تھے، بڑے بڑے جو بزنس تھے، بڑے بڑے جو کاروبار تھے، اس میں محبان اہل بیت کو ان ہونے نہیں دیتے تھے. زمانہ ایسا تھا، دسویں امام کے زمانے کی بات کر رہی ہوں، محبان اہل بیت مالی لحاظ سے فائنینشلی اس قدر غربت تھی، اس قدر غربت تھی، لوگوں کے گھروں میں لباس کی قلت تھی، کھانے کی قلت تھی. ایسے زمانے میں دسویں امام نے پورا ایک سسٹم بنایا، دنیا بھر میں جہاں جہاں مؤمنین ہیں، جہاں جہاں محبان محمد و آل محمد ہیں، ان سب کو ایک نیٹ ورک کے ذریعے، ایک سسٹم کے ذریعے ایسا چین بنا دیا کہ سارے مومنین آپس میں ایک دوسرے سے کنیکٹڈ رہیں، رابطے میں رہیں. اور امام نقی علیہ السلام نے اپنے زمانے میں جو سسٹم بنا کر شاہکار کر دیا، کاش ہمیں اس کا اندازہ ہو جاتا نا، تو شاید ہمارے لیے بہت ساری چیزیں کلیئر ہو جاتی. مولا علیہ السلام نے سسٹم بنا کر ہر علاقے میں جہاں جہاں محبان اہل بیت ہیں، وہاں اپنا ایک نمائندہ مقرر کیا. نمائندہ مقرر کرنے کی وجہ یہ تھی کہ امام علیہ السلام تک نمائندہ پہنچے اور امام کا پیغام نمائندے کے ذریعے اس علاقے کے محبان اہل بیت تک پہنچے. سنیے، دسویں امام کے زمانے میں حالات اتنے کٹن تھے، اتنے حالات عجیب تھے. علماء اہل سنت میں سے بہت بڑے عالم ہیں، نام بہت معذرت کے ساتھ اس وقت میرے ذہن سے نکل گیا، جو ہی میرے ذہن میں آتا ہے میں نام بتاؤں گی، ورنہ میں نیچے لکھ کے بھیجوں گی انشاءاللہ. وہ اس زمانے کے حاکم کے بچوں کو پڑھانے جاتا تھا. حاکم کو اندازہ ہوا کہ یہ عالم جو ظاہر میں اہل سنت ہیں، اس نے میرے بیٹوں کے دل میں حسن حسین کی محبت ڈال دی. حاکم کو اندازہ ہوا، اس نے اپنے بچوں کے استاد اس عالم کو بلا کے کہا، تیرا عقیدہ کیا ہے؟ کہ میں محب نبی ہوں، رسول کے سنت پہ عمل کرنے والا ہوں، رسول کے حکم کو ماننے والا ہوں. حاکم نے پوچھا، بتا میرے دو بیٹے تمہارے سامنے عزیز ہیں یا حسن حسین عزیز ہیں؟ اس کے جذبات تھے، اس نے کہا، اس عالم نے، اس استاد نے کہا، حاکم تو کیا کہنا چاہتا ہے؟ حسن حسین علیہ السلام جو جنت کے جوانوں کے سردار ہیں، ان کے قدموں کے خاک کے برابر بھی تمہارے بیٹے نہیں ہیں. جب اس استاد، اس عالم اہل سنت نے یہ جملہ کہا، حاکم نے حکم دیا، چوک پہ اس کو ہاتھ پیر باندھ کر ملئے عام میں، منظر عام میں، سب کے سامنے، सजा क्या दी सुने? सजा कत्ल की नहीं, हाथ पैर काट दो नहीं। इमाम नकी अलैहि सलाम के जमाने के हालात बता रहे। उस बादशाह ने, हाकिम ने हुक्म दिया। हाकिम कौन था? उम्मत इस्लामी का हाकिम था, कोई काफर नहीं था, कोई यहूदी नसारा नहीं था, मुसलमान इस्लामी हुकूमतों का हाकिम था। हारून और रशीद कौन था जिसने इमाम को जहर दिया? यजीद कौन था जिसने इमाम हुसैन अलैहिस्सलाम को शहीद किया? ये इस्लामी बिलाद इस्लामी के हुक्मरान थे। उस मलऊन हाकिम ने हुक्म दिया इस उस्ताद, इस आलिम दीन के गर्दन से, गले से नहीं गर्दन से सुराख करो और गर्दन से इसकी जबान को निकालो खींच के, ताकि लोगों को इबरत हो, ताकि लोग अहले बैत मोहम्मद हो, आल मोहम्मद, नबी करीम के नवासे, वो जो नबी करीम के दोष पे सवार हुआ करते थे, वो नवासे जो अपने नाना की जबान चूस के बड़े हुए थे, वो नवासे जो जन्नत के सरदार हैं, इनका तस्करा इमाम नकी अलैहिस्सलाम के जमाने में ऐसे हालात थे, अगर कोई मोहब्बत का इजहार करता उसको इस तरह से सजाए मौत होती थी। इमाम नकी अलैहिस्सलाम ने लोगों को तैयार किया, मुहिब्बाने अहले बैत के लिए बहुत अजीम सिस्टम बनाया। सामरा में रहते हुए सिस्टम क्या बनाया कि मुख्तलिफ इलाकों में हमारे नुमाइंदे मौजूद हैं, अगर तुम हमसे मिलने सामरा आओगे, जमाने का हाकिम ऐसा है कि तुम्हें और हमें अगर एक जगह देख ले तो तुम्हारी गर्दने उड़ा देगा, जाओ जाओ, जो सवाल हो हमारे नुमाइंदों से जो तुम्हारे इलाके में मौजूद हैं उनसे पूछो। अब सुनिए, जो लोग हजरत शाह अब्दुल अजीम हसनी, जिनका रोजा तेहरान शहर रई में है, जो लोग इनको जानते हैं सो जानते हैं, जो नहीं जानते जाइए इनके बारे में रिसर्च कीजिए, ये देखो रिवायत है। इमाम नकी अलैहिस्सलाम से फरमाते हैं, शाह अब्दुल अजीम हसनी की जियारत का सवाब इमाम हुसैन अलैहिस्सलाम की जियारत के बराबर है। अब पढ़े देखें क्यों, क्योंकि जो इमाम नकी अलैहिस्सलाम ने नेटवर्क बनाया था मुहिब्बाने अहले बैत अलैहिस्सलाम के लिए, उसकी एक मजबूत कड़ी थे शाह अब्दुल अजीम हसन। शहर रई से 20 के करीब लोग, उस जमाने में गाड़ियां नहीं थी, बच्चे जहाज वगैरह नहीं थे, ऊंटों पे, घोड़ों पे, खच्चर पे सवारी करके आते थे। उस जमाने की सवारी के बारे में मैं आपको समझाती हूँ, रुकिए। आज की सवारी और उस जमाने की सवारी को जरा मैं आपको बताऊं ताकि आपका अंदाजा हो। आज किसी के घर में साइकिल है, किसी के घर में बाइक है, किसी के घर में मेहरान गाड़ी है, कहीं पिराडो है, कहीं फिर उस जमाने में जिसके घर में खच्चर हो, कहते सब हाँ इसके घर में एक बाइक खड़ी है, जिसके घर में घोड़ा हो आओ, अच्छा इसके घर में एक बड़ी सी गाड़ी है, जिसके घर में ऊंट हो कहते थे आओ इसके घर में एक पिराडो है। उस जमाने में हालात ये थे, 20 के करीब उस जमाने के सवारियों में सफर तय करके इमाम नकी अलैहिस्सलाम 10वें इमाम तक पहुंचे। जब इमाम तक पहुंचे, इमाम ने वजह दरियाफ की, ये लोग क्यों आए? कहा मौला ये अपने सवालात लेके आए। इमाम ने फरमाया क्या मैंने तुम्हें हुक्म नहीं दिया था कि तुम सफर तय करके मुझ तक मत पहुंचो, बल्कि जहां जहां मेरे नुमाइंदे हैं उनसे सवाल करो। इमाम अलैहिस्सलाम ने इन 20 अफराद से मुलाकात नहीं की और कहा जाओ शहर रई में मेरा नुमाइंदा शाह अब्दुल अजीम हसनी मौजूद है, उनसे जाकर अपने सवाल पूछो, या इमाम नकी अलैहिस्सलाम आप इनसे मिल लेते। क्यों? क्योंकि मेरे बाद इमाम हसन अस्करी, उनके बाद इमाम मेहदी, इमाम मेहदी के गैबत सुगरा, फिर गैबत कुबरा, लोगों को गैबत सुगरा और कुबरा तक तैयार, और लोगों को इमाम अलैहिस्सलाम अगर पर्दे में चले जाएं तो तुम लावारिस नहीं हो, लोगों को रास्ता दिखा दिया, غیبت صغرا اور غیبت کبرا کی تیاریاں لوگوں کے ذہنوں میں کانسیپٹ بنانا کہ اگر ہم تمہارے درمیان نہیں ہیں تو ہمارے شاگردوں کی طرف، علماء حقہ کی طرف، ہمارے نمائندوں کی طرف تم نے رجوع کرنا ہے. اس سلسلے کا آغاز امام نقی علیہ السلام نے کیا. غیبت صغرا، غیبت کبرا سے پہلے عوام کو ذہنی طور پہ، فکری طور پہ تیار کرنے والے امام نقی علیہ السلام. اب یہ دو امام سامرا میں نظر بند ہیں، ان کو نظر بند رکھنے کی وجہ کیا ہے؟ تاکہ ان کی ہر ایکٹیویٹی پہ حکمران وقت کی کڑی نظر ہو. اور کیا، سنیے، اللہ کے نبی نے دیر خم میں ارشاد فرمایا اور مختلف مواقع میں ارشاد فرمایا، میرے بعد میرے 12 جانشین ہیں، 12 امام ہیں. جیسے 3 دن پہلے کے لیکچر میں ذکر کیا، ان 12 اماموں کا تذکرہ توریت میں بھی ہے، انجیل میں بھی ہے، حضرت حسقیل علیہ السلام کے صحیفے میں بھی موجود ہے کہ آخری نبی کے 12 جانشین ہوں گے اور یہ 12 جانشینوں کو رتبہ امامت کا رتبہ ملے گا، اور چاہے کوئی انہیں مانے یا نہ مانے یہ کل انسانیت کے امام ہیں. جیسے یہ حدیث نبی کریم سے سب کو پہنچی، اسی طرح دشمنان اہل بیت بھی ان احادیث کو جانتے تھے. جو جو 10ویں 11ویں امام کا زمانہ قریب آتا گیا، دشمن زیادہ سینسٹیو ہو گئی، زیادہ حساس ہو گئی کہ انہی کی نسل سے اس 12ویں نے آنا ہے جن کی طولانی مدت کے بعد ظہور ہوگا. اب امام نقی اور امام حسن عسکری کو نظر بند رکھنے کی وجہ یہ تھی کہ اگر ان کی نسل میں وہ 12واں آ جائے تو اس کو ہم نے زندہ رہنے نہیں دینا. اس زمانے میں وہی کام ہوا جو فرعون نے کیا، کہ فرعون کو جب پتا چلا کوئی میرا تخت الٹنے والا آئے گا، فرعون نے، قرآن بتا رہا ہے بھائی، سورہ بقرہ میں ذکر ہے، باقی صورتوں میں ذکر ہے، فرعون نے یذبحون ابناءکم ویستحیون نساءکم، تمہارے بیٹوں کو ذبح کروا دیا، تمہاری بیٹیوں کو چھوڑ دیا. روایات کے مطابق فرعون نے دیکھتے دیکھتے 14,000 بچے قتل کروا دی، ماؤں کے پیٹ کاٹ کے بچے نکال کے ذبح کروا دی. کس ڈر سے؟ کہ کہیں موسیٰ پیدا نہ ہو. اور اللہ کا کرنا کچھ ایسا تھا، جس سے ڈر تھا وہ اس کے گود میں ہی پلا. یہی کام بنی اسرائیل، بنی اسماعیل کی امت نے، امت مصطفیٰ نے بھی یہی کام کیا. یہاں بریکٹ میں ایک جملہ کہوں، غور سے سننا، بہت غور سے سننا. قرآن کی آیت سنیے، لوگ اللہ سے عہد کرتے ہیں، الذین ينقضون عهد الله من بعد ميثاقه، لوگ اللہ سے عہد کر کے اس عہد کو توڑتے ہیں. جب عہد کو توڑتے ہیں تو اگلا کام کیا کرتے ہیں وہ لوگ جو اللہ سے کیے ہوئے وعدے کو توڑیں؟ اگلا کام، یحرفون کلام اللہ، اللہ کی کتاب کی تحریف کرتے ہیں. اگلا کام کیا کرتے ہیں؟ یقتلون الانبیاء، انبیاء کو قتل کرتے ہیں. جب وہ لوگ جو اللہ سے وعدہ کرتے ہیں، وعدے کو توڑنے کے بعد کتاب خدا میں تحریف کرتے ہیں، انبیاء کو قتل کرتے ہیں، اللہ فرماتا ہے اللہ ان کے دلوں پہ مہر لگا دیتا ہے اور ان کے لیے جہنم کے بدترین جگہ ان کا انتظار کر رہی ہے. تفسیر میں پوچھا گیا، یا رسول اللہ اس کی تفسیر کیا ہے؟ فرمایا، بنی اسرائیل نے اللہ کے ساتھ عہد کیا، عہد کرنے کے بعد حضرت موسیٰ علیہ السلام کو اللہ نے توریت جیسی کتاب نازل کی جو مختلف اس کے صفحات تھے، اس میں 10 حکم تھے، توریت میں الواح تھے. جب حضرت موسیٰ پہ اللہ نے الواح نازل کی، بنی اسرائیل نے وعدہ کیا، عہد کیا ساتھ دینے کا، جناب موسیٰ کے بعد انہی بنی اسرائیل نے انبیاء کو قتل کیا. حضرت یحییٰ کے قاتل کون ہیں؟ حضرت عیسیٰ علیہ السلام کو صلیب پہ چڑھانے والے کون تھے؟ اللہ فرماتا ہے شبہ لہم، وہ عیسیٰ نہیں تھے، تمہیں ان جیسے تھے، عیسیٰ نہیں تھے، عیسیٰ کو اللہ نے آسمانوں میں بلند کیا. تمام ان انبیاء کے قاتل کون تھے؟ بنی اسرائیل ہی تو تھے. بنی اسرائیل نے کیا کیا؟ عہد توڑا، انبیاء کتاب میں تحریف کی، توریت میں تحریف ہوئی اور انبیاء کو قتل کیا. اللہ کے نبی فرماتے ہیں جو کچھ پچھلی امتوں میں ہوا وہی سب کچھ میری امت بھی کرے گی. یا رسول اللہ آپ کی امت نے کیا کیا؟ میری امت نے میرے بعد ایک ہی نعرہ بلند کیا، حسبنا کتاب اللہ، کتاب کافی ہے. وہ کتاب، وہ قرآن، غور سے سننا بیٹے اور میرے بہن بھائی جو بھی ہیں غور سے سنیں یہ نوٹ، یہ جو باتیں کر رہی ہوں شاید یہ سینکڑوں کتابوں کا نچوڑ ہوگا. شاید اتنی باتیں اتنے آسان لفظوں میں کر کے آپ تک پہنچانا شاید پیچھے اس کی کئی کئی گھنٹوں کی محنت ہے. سنیے، میں آپ سے پوچھتی ہوں، اقبال کی شاعری اٹھا لیجئے، غالب کی کتاب اٹھا لیجئے، کیا جب آپ یہ شاعری پڑھتے ہیں تو آپ کو سمجھ آتی ہے؟ نہیں، مجھے نہیں آتی. مجھے ایک استاد کی ضرورت ہے جو ان اشعار کی تشریح کرے. ایسے ہی اگر کوئی اردو کی ثقیل کتاب آپ اٹھا لیں، جو مشکل سی کتاب ہو، یا انگلش کی یا کسی بھی لینگویج کی کوئی کتاب آپ اٹھا لیں اور آپ بالکل اس کتاب کی لینگویج سے، اس کتاب کی جو باڈی لینگویج ہے اس سے آپ آشنا نہ ہو، آپ پڑھ کے سمجھ سکتے ہیں؟ نہیں نا، ہمیں ایک استاد چاہیے ہوتا ہے. ایسے ہی کیونکہ سائنس کی کتاب کی باڈی لینگویج اور ہے، فزکس کی لینگویج اور ہے، ایسے ہی ہے نا. مجھے یہ بتائیے، مجھ جیسے آپ جیسے ایک کتاب لکھتے ہیں فزکس کے نام پہ، انگلش کے نام پہ، میتھ کے نام پہ، ہم اپنی لکھی ہوئی کتاب جب میری نیو جنریشن پڑھتی ہے استاد کے بغیر سمجھ نہیں سکتی. آپ فیصلہ کر کے بتائیے، کیا قرآن بغیر تفسیر کی سمجھ آتی؟ اور وہ بھی اس زمانے کے مسلمانوں کو، آپ بتائیے سمجھ آتی؟ کیا جب آیتیں نازل ہوتی تھیں لوگ نہیں پوچھتے تھے یا رسول اللہ اس کا مطلب کیا ہے، اس کی تشریح کیجیے؟ میں اپنے آپ کو اس زمانے میں رکھوں تو میں ضرور پوچھتی یا رسول اللہ کیا مطلب وتین و زیتون، اس کا مطلب کیا ہے. میں ضرور پوچھتی یا رسول اللہ اما یتساءلون عن النبأ العظیم الذی هم فیہ مختلفون کلا سیعلمون ثم کلا سیعلمون، یا رسول اللہ یہ نبأ عظیم کون ہے، خبر عظیم کون ہے، یہ کس کی بات ہو رہی ہے؟ ہم تو پوچھتے. ہم آج کے زمانے میں، آج بی بی عرب سے بھی پوچھئے میرے بھائی، عربوں سے بھی پوچھے جو عرب زبان کے ایکسپرٹ ہیں، قرآن بغیر تشریح کی سمجھ آتی ہے؟ کہتے ہیں عرب ہونا اور ہے، اللہ کا کلام سمجھنا اور ہے. نبی کریم حضرت محمد مصطفیٰ صلوات اللہ وسلامہ علیہ جب قرآن کی آیتیں نازل ہوتی تھیں، صحابہ کرام، وہ صحابہ جو بابصیرت تھے، وہ صحابہ جو عمل میں معراج تک پہنچے ہوئے تھے، وہ صحابہ سوال کرتے تھے یا رسول اللہ ان آیات کی تشریح بتائیے. اللہ کے رسول تشریح فرماتے، کاتبان وحی سے نبی فرماتے جو تشریح لکھ رہا بتا رہا ہوں وہ تشریح قرآن کے حاشیے میں ساتھ ساتھ لکھتے جاؤ تاکہ مسلمان گمراہ نہ ہو. تشریح کے بغیر تو قرآن سمجھ نہیں آتی. تشریح کے بغیر بہت معذرت کے ساتھ کسی شاعر کے اشعار سمجھ نہیں آتے. آج ہم سب، میں آپ سب سے پوچھوں، وہ رسول اللہ نے جو تشریح کی تھی وہ کہاں ہے؟ اس تشریح کا کہیں ذکر ہے؟ کہاں چلی گئی وہ تشریح؟ کیا کاتبہ نے وہی نے تشریح لکھی یا نہیں؟ آپ جائیے دیکھیے، تمام کتابوں میں لکھا ہے تشریح اور 30 پارے ملا کر حجم اتنا تھا. امت مسلمہ نے ایک نعرہ بلند کیا، حسبنا کتاب اللہ، کتاب کافی. لوگ تشریح سے کیا ہو گئے؟ محروم ہو گئے. تشریح کے بغیر قرآن سمجھ نہیں آتی. اور تشریح کون کرے گا؟ محمد و آل محمد کریں گے. جو قرآن کی تشریح نبی کریم نے فرمائی ہے اس تشریح میں 14 معصومین کا ذکر ہے، 14 اماموں کا ذکر ہے. میں کل کا جو کلاس ہے اس میں اور ڈیٹیل سے بتاؤں گی. جیسے اللہ کے نبی نے، قرآن نے، حسقیل کی کتاب نے، توریت نے، انجیل نے تذکرہ کیا تھا، تذکرہ سنیے، एक 12 इमाम आएंगे, नबी के बाद 12 जानशीन होंगे। अल्लाह के नबी ने फरमाया मेरी उम्मत वही काम करेगी जो बनी इसराइल ने किया। या रसूल अल्लाह आपकी उम्मत क्या करेगी? बनी इसराइल ने अपने अंबिया को कत्ल किया अपना वादा तोड़कर, और मेरी उम्मत गदीर का वादा तोड़कर इमामों को कत्ल करेगी। और आप देखिए मौला अली से लेकर इमाम हसन अस्करी अलैहिस्सलाम तक जो 11 इमाम हैं, इन 11 इमामों में आप बताइए कोई इंतकाल कर गया, कोई तबीई मौत दुनिया से गया? नहीं, 11 के 11 इमाम शहीद हैं। और इन शहीदों को आप देखिए तो सही, किसी काफर ने इन्हें शहीद किया, किसी यहूद और नसारा ने शहीद किया, किसी मुशरिक ने शहीद किया? नहीं, मुसलमानों ने ही आले नबी को शहीद किया, जैसे बनी इसराइल ने ही अल्लाह के नबियों को, अपने नबियों को क्या किया? शहीद किया। उस जमाने के हुक्मरानों को मालूम था 12वें इमाम ने आना है। 10वें इमाम 11वें इमाम को नजरबंद रखा, और 10वें इमाम की शहादत के बाद 11वें इमाम का जब जमाना था, हालात इतने सख्त थे, इमाम अलैहिस्सलाम से मुलाकात नामुमकिन थी। इमाम अपने घर से निकलते नजरबंद थे। उस जमाने में जो दरबारी लोग थे, हुकूमत के लोग थे, वो इमाम को हिसार में रखते थे, किसी से मिलने नहीं देते थे, किसी को घर में आने नहीं देते थे। और रिवायात के मुताबिक महीने में 2 मरतबा या महीने में 4 मरतबा दाया इस घर में आती थी। उस जमाने में डॉक्टर्स नहीं होते थे जो चेक करें कि कहीं बच्चा होने वाला है या नहीं। उस जमाने में दाया कहलाती थी। दाया घर आके इमाम हसन के जोजा को चेक करते थे कि कहीं कोई बच्चा होने वाला तो नहीं है। इस कर्टन डोर से गुजर कर इमाम मेहदी की विलादत। आज भी ऐसे ही कह दूं, समझ जाना खुद ही, कुछ बिलाद इस्लामी, कुछ उम्मत मुस्लिमा के हुक्मरानों ने आज भी एक बात की कि हमें मेहदी से जंग है। आज अगर कुछ लोग ये कहते हैं हमें मेहदी से जंग है, मुझे हैरत नहीं होती। और वो कलमा भी पढ़ते हैं, ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह भी कहते हैं, काबतुल्लाह में नमाज भी पढ़ते हैं, मजे की बात है। और अलल ऐलान कहते हैं हमें मेहदी से जंग है, तो ये वही हुक्मरान है, उसी तरह के हुक्मरान है जिन्होंने 11 इमामों को शहीद करके 12वें इमाम अलैहिस्सलाम जब विलादत हुई, इमाम हसन अस्करी अलैहिस्सलाम ने इनकी विलादत को खुफिया रखा। इमाम हसन अस्करी की फूफी हजरत हकीमा खातून, हजरत नरजिस खान और इमाम हसन अस्करी के अलावा किसी को भी, हत्ता घर में मौजूद मुलाजिमों तक, क्योंकि इस घर में मौजूद जो खदमा थे मुलाजमीन थे, वो भी दरबार के लोग थे, दरबारियों ने ही मुलाजमीन भेजे थे। इमाम अलैहिस्सलाम ने इनसे भी इमाम मेहदी अलैहिस्सलाम के वजूद बाबरकत को मख्फी रखा, खुफिया रखा। यहाँ तक कि इमाम अलैहिस्सलाम जब तकरीबन 4.5-5 बरस के थे, इमाम हसन अस्करी अलैहिस्सलाम ने पैगाम भेजा, वही नेटवर्क जो इमाम नकी अलैहिस्सलाम ने एक नेटवर्क जो सिस्टम बनाया था उसके जरिए, तकरीबन बाज रिवायत के मुताबिक 6 अफराद, बाज रिवायत के मुताबिक 8 अफराद, और बाज रिवायत के मुताबिक 40 अफराद, 40 नुमाइंदों को इमाम अलैहिस्सलाम ने अपने घर बुलाया। घर बुला के ये 40 नुमाइंदे वो थे जो 9वें, 10वें और 11वें इमाम के शागिर्द थे, बाबसीरत लोग थे, बाअमल लोग थे, अपने जमाने के फकीह थे और अपने जमाने के इमाम अलैहिस्सलाम के नुमाइंदे थे मुख्तलिफ खित्तों में। इमाम ने इनको बुलाया और इनकी तरबियत का जो अहम पहलू है, जिसमें मैंने बहुत रिसर्च किया, मैंने टाइम लगाया, अहम पहलू ये था, शागिर्द और भी थे लेकिन ये अफराद वो थे जो, सुनिए, ये आज के जमाने में अगर हमने मौला के लश्कर में जाना है यूं होना जरूरी है, वो ये था कि ये अहले बैत अलैहिस्सलाम के राजदार थे। राजदार होना शर्त है। इमाम मूसा काज़िम अलैहिस्सलाम फरमाते हैं अगर हमारे मुहिब पेट के कच्चे ना होते, इनकी जबानें कंट्रोल में होती, तो कब की हुकूमत हम तक पहुंच चुकी होती। अगर हम इतने मजलूम रहे, उसमें एक वजह उन मुहिबीन की है जो राजदार नहीं है। बस आखिरी चंद जुमले सुनिए। इमाम नकील, इमाम हसन अस्करी ने چھ آٹھ یا چالیس افراد کو بلا کے جو رازدار تھے، جو امام کے نمائندے تھے، انہیں بلا کر امام مہدی علیہ السلام کی زیارت کروا کے فرمایا، میرے بعد بارہویں امام یہ ہیں، امام مہدی یہ ہیں، وہ جن کی بشارت نبی نے دی ہے وہ یہ ہیں، جو طولانی مدت غیبت ہوگی پھر ظہور ہوگا وہ یہ امام ہیں۔ ان افراد نے امام علیہ السلام کی زیارت بھی کی، امام حسن عسکری سے وعدہ بھی کیا، اور امام علیہ السلام نے فرمایا، اب میری شہادت کے بعد تمام لوگوں تک پہنچا دینا کہ تم لوگوں نے میرے بیٹے کی زیارت کی ہے، اور میرے بعد غیبت صغرا کا آغاز ہوگا، غیبت صغرا سے لے کر غیبت کبرا تک میرے اس بیٹے کے چار نائب ہوں گے۔ وہ چار نائب کون تھے، غیبت صغرا کا ٹائم کیسے گزرا اور غیبت کبرا پہ کیسے بدلا، اس پہ بھی انشاءاللہ اگلے دنوں میں ہم تفصیل سے گفتگو کریں گے۔ پروردگارہ، اس امام کا واسطہ جن کی ولادت نے پوری دنیا میں روشنی، پوری دنیا میں امیدیں، پوری دنیا میں رحمتیں برکتیں لے کر آئے، پروردگارہ اس امام کی ولادت جو اس وقت 1182 سال ہوئے، ایسا ہی ہے انشاءاللہ، یہی تھا میرے خیال میں 1182 سال کی جو امام ہیں، جو ہمارے درمیان زندہ ہیں، موجود ہیں، ہمیں دیکھتے ہیں۔ اگر کسی کو حیرت ہے اتنی طولانی عمر کیسے ہو سکتی ہے، پریشان نہ ہو، حضرت نوح کی عمر بھی طولانی تھی، پریشان نہ ہو، حضرت عیسیٰ بھی زندہ ہیں، پریشان نہ ہو، حضرت خضر بھی زندہ ہیں، اور یہ تمام حضرت خضر، حضرت عیسیٰ امام مہدی علیہ السلام کی خدمت میں ہوتے ہیں۔ اللہ تبارک و تعالی امام مہدی علیہ السلام کے ظہور کے صدقے اور آج کے دن کا واسطہ ان کے ظہور کے صدقے مومنین کے دلوں کو شاد و آباد کر دے۔ آج عیدی چاہیے بچوں؟ اپنے سکرین سے تمہیں کیا عیدی دوں؟ آج کی عیدی پروردگارہ ہم سب کو امام کے یار و انصار میں ہونا، امام کو لبیک کہنا، امام کے مددگاروں میں، امام علیہ السلام کے علم برداروں میں ہم سب کو شامل فرما، اور آج کے دن کے صدقے پروردگارہ جو جو گود خالی ہیں آباد فرما، آج کے دن کے صدقے مومنین کے دلوں میں خوشیاں عطا فرما، اور اس کرونا بیماری سے ہم سب کو لڑ کے اس کو شکست دے کر امت مسلمہ کو ایک نیک اتحاد کی طرف، اتفاق کی طرف بڑھتے ہوئے دیکھنا اللہ ہمیں نصیب فرما۔ آج کی عیدی کے صدقے ہم سب کو کربلا معلی، مدینہ منورہ، مکہ مکرمہ کی زیارت عطا فرما، اور آج کے دن کے صدقے پروردگارہ جن گھروں میں جوان بیٹیاں جوان بیٹے ہیں، ان جوانوں کو بہترین ہم خیال، ہم مزاج، ہم فکر، شریک حیات عطا فرما۔ آج کے خوشی کے دن کے صدقے دشمنان اسلام نیست و نابود فرما، اور جو کرونا کے پیچھے جن جن سازشوں کا ہاتھ ہے بے نقاب فرما، اور ہماری دعاؤں کو اپنی بارگاہ میں قبول فرما۔ یا حضرت نرجس خاتون، ہم سب کو عیدی چاہیے، بی بی ہمیں عیدی آپ کے ہاتھوں سے چاہیے، آپ کے بیٹے کی ولادت کی عیدی چاہیے، بی بی جو آپ کی بارگاہ میں بہترین ہے، ہم سب کو جو اس وقت یہ لیکچر سن رہے ہیں، جو رات کو عبادت کر چکے ہیں، جو آج کے دن روزہ رکھ کے اپنے امام سے اظہار محبت کر رہے ہیں، پروردگارہ ان سب کو جناب نرجس خاتون کے ہاتھوں، حضرت فاطمۃ الزہرا کے ہاتھوں بہترین عیدی نصیب فرما، گھروں میں خوشیاں عطا فرما، اور ہم سب کے مرحومین جو گزشتہ دنوں مرحوم ہوئے ان سب کو آج کے دن مولا حسین کے صدقے امام کے قدموں میں جگہ عطا فرما، ان کے گناہان کبیرہ صغیرہ معاف فرما۔ اللہم نور قلوبنا بالقرآن، اے اللہ ہمیں دنیا و آخرت میں قرآن اور اہل بیت سے جدا نہ کرنا، دنیا میں زیارت اہل بیت، آخرت میں شفاعت اہل بیت، اور جنت میں مقام مقربین ہم سب کو نصیب فرما، آمین یا رب العالمین۔ اللہم صلی علی محمد و آل محمد و اجل فرجہم، عید مبارک۔